نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في القرآن المجيد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم اللهم صل على سيدنا ومولانا محمد وآله وأصحابه اللهم صل على سيدنا ومولانا محمد وآله وصحبه وبارك وسلم أما بعد اللہ پاک نے جس دنیا میں ہمیں بھیجا ہے اور جس دنیا میں ہم لوگ صبح اور شام کرتے ہیں یہ دو چیزوں پر مبنی ہے, خیر بھی ہے اور شر بھی ہے. شر کا جہاں تک معاملہ ہے بے انتہا شرور ہے اس دنیا کے اندر, بلکہ یہ سمجھیں کہ ایسے ایسے شرور ہیں, ایسے ایسے حالات ہر وقت انسان کے ساتھ رونما ہوتے رہتے ہیں جو انویزیبل ہیں, وہ دیکھتا نہیں ہے لیکن اس میں گرفتار ہوتا ہے. شیاطین جنات ایک مخلوق ہے جو انسان کے بدترین دشمن ہے. شیاطین کے بارے میں تو ہم جانتے ہیں کہ وہ تو عزلی دشمن ہے, اللہ تعالیٰ نے عدو مبین کہا ہے اس کا, اور جنات بھی اس میں سے ہیں. حقیقت تو یہ ہے کہ ہمارا کوئی گھر ایسا نہیں ہے جس میں جنات موجود نہ ہوں اور شیاطین نہ رہتے ہوں. ہمارا اٹھنا بیٹھنا چلنا پھرنا سب انہی کے اندر ہی ہے. وہ ایسی قوم ہے کہ ہم ان کو دیکھ نہیں سکتے, لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کے بارے میں بتایا ہے, احادیث بھی ملتی ہیں, وضاحت بھی ہے ان کی. تو ان کی نیچر, ان کے جو فطرت وہ یہ ہے کہ انسان کو ہر وقت پریشان کرے, تنگ کرے, مصیبت میں ڈالے. بلکہ تحقیق یہ ہے بزرگان دین کی کہ 95% بلکہ 95 سے بھی زیادہ کہا ہے کہ جو بیماری انسان کے اندر موجود ہوتی ہیں جسم میں, وہ ساری جنات کی وجہ سے ہوتی ہیں. ہاں معلوم نہیں ہوتا کہ یہ کس طرح سے بیماری آ رہی ہے انسان کی, ہم باقتے میڈیکل کی طرف ادھر ادھر, لیکن حقیقت یہ ہے کہ وہ پیداوار ان جنات کی وجہ سے ہوتی ہے. جنات کا پورا طاقت ہے, لطیف قوم ہے, انسان کے اندر سریت کر جاتی ہے, گھس جاتی ہے, تماشے ڈالتی ہے, اور جو اصل مشن ان کا جو ہے, یہ تو بہت معمولی چیز ہے, اصل مشن کو یہ ہے کہ دین سے ان کو دور کرتی ہے, دین سے وحشت پیدا کرتی ہے, دین میں کمزور کرتے ہیں, اعمال بالکل بیکار کر دیتے ہیں انسانوں کے, کیونکہ یہ ہر قسم کی دشمنی کرتے ہیں, زندگی کے دو بر کر دیتے ہیں, کاروبار میں, گھر میں, اولاد میں, انسان کی زندگی کے اندر بے برکتیں ڈال دیتے ہیں, گھروں کے اندر ناتفاقی پیدا کر دیتے ہیں, لڑائی جھگڑے پیدا کر دیتے ہیں, باقاعدہ کام کرتے ہیں کہ بیوی کے کان میں کچھ پھس پھس کر دیں گے, وہ جا کے وہ اس خاوند کے کان میں کچھ اور ڈال دیں گے, تو تھوڑی دیر میں اچھے خاصے بیٹھے ہوتے ہیں میاں بیوی, تھوڑی دیر میں لڑائی شروع ہو جاتی ہے, اس کو خود پتہ نہیں تھا بعد میں مجھے غصہ کس چیز پر آیا, بعض دفعہ لوگوں کو پتہ نہیں تھا مجھے غصہ کیوں آ رہا ہے, غصہ کس چیز پہ آیا, لیکن غصہ آیا ہوتا ہے طبیعت پر. تو یہ روز مرہ دن رات ہمارے ساتھ ہی کام چلتے ہیں, اس کے ساتھ آن ٹاپ آف تھے, یہ کتنے ہم انسیکیور ہیں, یہ ہماری زندگی ہے کہ شیاطین دوسروں کے ذریعے پھر حملہ کرتے ہیں, कि दूसरों की नज़रों से बद नज़री करा देते हैं, यानी उस पर जो नज़र का जो होता है जादू कर देते हैं, नज़र लग जाना जिसको कहते हैं। आपकी किसी चीज़ पर नज़र लगा दी उन्होंने, आपके कारोबार पर नज़र लगा दी, आपकी ज़िंदगी पर नज़र लगा दी, और यही जिन्नात की पैदा हुई चीज़ है हसद जिसको कहते हैं। हसद जो है उसमें जो मामला सारा है वो किस चीज़ है, वो आग सी है, जो इंसान आग जलता है इससे हसद में इंसान जलता है। तो ये सारी चीज़ें दिन रात हम इसमें मुब्तला रहते हैं, परेशान रहते हैं, फिर इसके साथ गलत काम शुरू कर देते हैं हम। जब इन चीज़ों में आ जाते हैं तो फिर शैतान को और तरफ धकेल देता है, शिरक का काम कराते हैं, ऐसे ऐसे आमलों के पास भेज देते हैं, फिर बुरे काम करते हैं, बुरी हरकतें करते हैं। तवक्कल अल्लाह से उठा देते हैं, कुरान से तवक्कल उठ जाता है, आयत से तवक्कल उठ जाता है इंसान का, उसको खुद सबब नहीं आता कि क्यों परेशान हो। इसलिए अर्ज़ कर रहा हूँ कि ये हमारे माशरे का ये बहुत ही जो है इम्पोर्टेंट विटल किस्म का पॉइंट है कि इन चीज़ों में इंसान है मुबतला है। और फिर मुबतला होने के बाद खराफात बहुत करते हैं इन चीज़ों से बचने के लिए। तो मेरे भाई हकीकत में ये है कि ये जो शैतानी ताकतें हैं इंसान के साथ हर वक्त लगी रहती हैं, जो वसवसे पैदा करती हैं, इससे कैसे बचा जाए। यकीनन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने, आप उठा कर देखें दुआएं मासूरा, इस कदर दुआएं बताई हैं, ताउस बताया इन चीज़ों से बचने के लिए, जहदिल बल्लाया दर के शिकायत शुद है। अब जितनी उठा कर दे हम अल्लाह के नबी इतनी दुआएं बताई हैं, इशारा दिया कि इनसे आप बचें। जहर भी इतनी दुआ बताई तो कुछ चीज़ तो है ना जो कितनी ताकतवर चीज़ है। तो उसके साथ अब ये सवाल पैदा हो कि इतनी इनसिक्योरिटी लाइफ और इतनी मुसीबतों के साथ ज़िंदगी गुजारना, घरों में परेशानी होना, तो इसका हिफाजत कैसे की जाए। उस हिफाजत को भी नहीं करने देते जन्नत वगैरह, क्योंकि उस पर भी यकीन कम कर देते हैं, गलत चीज़ों में यकीन ज़्यादा कर देते हैं, ये काम करो उससे जल्दी काम हो जाएगा, लेकिन जो अल्लाह के नबी से इलाज बताते हैं उस पर नहीं चलने देते, उस पर भी यकीन इंसान का काम कर देते हैं, कमज़ोर कर देते हैं। तो भाई ऐसा जो बचने का तरीका है हदीस में अल्लाह के नबी ने बताया, मैंने कल परसों पिछले हफ्ते शायद एक आपको हदीस सुनाई थी, एक शेख हदीस है जिनका मैंने आपको हवाले से बताया था, उन्होंने सारा लिखा है जिसमें सौ से ज़्यादा उन्होंने जो है जिक्र के फवायद लिखे हैं। सबसे पहले हदीस बयान में ये बताया क्या थी, सबसे पहला ये था, आप अंदाज़ा लगाएं सौ में से सबसे पहला जो उन्होंने सेलेक्ट किया क्या था कि अल्लाह के जिक्र का सबसे बड़ा फ़ायदा ये है। उन सौ फ़ायदों में से स्टार्ट तो यहीं से होता है ना आदमी का, सबसे बड़ा फ़ायदा ये है कि अल्लाह के जिक्र से जिन्नात और शयातीन दफा हो जाते हैं, चले नहीं जाते बल्कि क्या होते हैं दफा हो जाते हैं। दूसरी चीज़ हमें इसी हदीस का लफ्ज़ है कि फिर और क्या होता है दफा हो जाते हैं और उनकी कुव्वत को तबाह कर देते हैं। ये अल्लाह का जिक्र है, बताएं कितना बड़ा अल्लाह का नबी सल्लल्लाहु अलैहि वसल्लम ने प्रोटेक्शन के हमें क्लू दे दिया, एक रास बता दिया ताकि ये उम्मत मेरी शिर्क में ना जाए, बुरी चीज़ों में ना जाए, बुरे अमाल में ना जाए। और उसकी मिसाल भी दी अल्लाह के नबी ने हदीस में, हम पढ़ते हैं फ़ज़ाइल अमाल में हदीस है, कहते इस तरह असर करता है ये अल्लाह का जिक्र इन कुव्वतों के खिलाफ। मिसाल दी कि जैसे एक शख्स है उसके पीछे दुश्मन लगे हुए हैं, उसको मारना चाहते हैं, अब वो भाग रहा है बेचारा, और दुश्मन पीछे है, कुछ छोड़ना नहीं हमने, अब भाग रहा है कि मैं किस तरह बचूँ क्या करूँ। भागते भागते इतफाक से उसको किला नजर आ जाता है, और जब किला नजर आता है तो वो भागता भागता एकदम उस किले में घुस जाता है। वो किला इतना मजबूत होता है कि दुश्मन बाहर ही रह जाते हैं, उसको कुछ नहीं कर सकते, और वो बच जाता है। कैसी प्यारी मिसाल दी है। तो फरमाया यही इंसान की मिसाल है कि जिन्नात शयातीन हासिद जलन करने वाले लोग, बुरा सोचने वाले लोगों के जादू करने वाले लोग मौजूद हैं, ये घरों के अंदर होते हैं, आपस में हो जाते हैं, इतना इत्तेफाक आपस में वो शैतान दोनों दुश्मन पैदा करता है, सगे भाइयों पैदा कर देता है, सगे रिश्तेदारों पैदा कर देता है, और दुश्मन जाते हैं एक दूसरे के। तो फरमाया कि ये जो है दुश्मन है सबसे बड़ा, اب دشمنوں کے بچنے کی کوئی بھی چیز کاریگر نہیں ہے بجد اس کے کہ جو اللہ کے نبی نے جو علاج بتایا اس سے بہتر علاج کوئی ہو نہیں سکتا, نہیں ہو سکتا. تو پھر فرمایا کہ اسی طرح انسان باختا ہے کرم سے جاتا ہے, تو جب انسان کے پیچھے شیاطین, حاسد, جلن کرنے والے, دشمن, جادوگر, یہ باختا ہیں میرے پیچھے بھی, آپ کے پیچھے, ہر ایک کے پیچھے. میں نے بڑے بڑے علماء کرام, بڑے بڑے بزرگ دین کو دیکھا ہے کہ وہ کہتے کہ مجھ پہ جادو کی ہے, مجھ پہ جادو کی. حالانکہ مجھے یاد آتا ہے ہمارا جو حدیث کی دنیا کے سب سے اونچی شخصیت تھی حضرت یونس رحمۃ اللہ علیہ, یعنی بہت بڑی شخصیت تھی, تو وہ خود کہتے تھے مجھ پہ جادو کی ہے. تو یہ اثرات رکھتے ہیں, جو ایک قرآن نے کہا ہے اثرات ہیں ان کے, وہ پھر بھی آدمی کی بہت بری حالت ہو جاتی ہے, اس پر موجود ہوتے ہیں اثر, کتنی بداشت آپ کرتے ہیں موجود ہیں. تو فرمایا دشمن اس تو پیچھے بھاگ رہے ہیں آپ کے, اور جیسے آدمی بھاگ رہا تھا اس کے پیچھے دشمن بھاگ رہا تھا. اللہ نے کتنا بار بتایا کہ وہ آدمی کیا کیا, اس کو قلعہ نظر آ گیا, تو اس میں قلعہ میں گھس گیا تو دشمن نہیں کچھ بھی کر سکے, باہر کے باہر رہ گئے. تو فرمایا اسی طرح جب یہ شیاطین, یہ چیزیں, یہ بتائیں حاسد, یہ سب تمہارے پیچھے بھاگ رہے ہیں, تمہیں نہیں چھوڑیں گے, وہ تمہیں نقصان پہنچائیں گے, تمہیں برباد کریں گے. تو تمہارے پیچھے بھاگ رہے ہیں, تو تم بھی بچنے کے لیے کیا کرو, بھاگو, اور تمہیں بھی وہ قلعہ مل سکتا ہے جیسے اس آدمی کو قلعہ ملا, تمہیں مل سکتا ہے. وہ قلعہ کیا ہے؟ اللہ کا ذکر ہے, ذکر اللہ. جس وقت انسان اللہ کے ذکر میں بیٹھ گیا, سبحان اللہ, ذکر میں بیٹھا نہیں, سبحان اللہ, چاروں طرف سے فرشتے اس کو گھیر لیتے ہیں, نزدیک نہیں آنے دیتے. تو پھر جتنا سے بڑا بڑا جادوگر ہو, بڑے سے بڑا حاسد ہو, بڑے سے بڑا دشمنی کرنے والا ہو, وہ کچھ بھی نہیں اس کا کر سکتا. اللہ نے ایسا قلعہ بنا دیا اپنے, اللہ نے اللہ کا ذکر. بدقسمتی ہماری یہ ہے, ہم ہر چیز کرنے کے لیے تیار ہیں, ہزاروں ہزاروں پاؤنڈ خرچ کر دیں گے, لیکن وہ علاج نہیں کریں گے. یہ بھی شیاطین کا زور ہے کہ وہ اس طرف آنے ہی نہیں دیتے, اس میں رغبت پیدا ہونے نہیں دیتے, اس کے قدم اٹھانے ہی نہیں دیتے. بعض اوقات تو ہوتا ہے کہ اتنا آسان ہوتا ہے اللہ کا ذکر حاصل کرنا, بتائیں. اگر میں کہوں کہ آج کے وقت میں جتنا آسان اللہ کا ذکر ہے اور جتنی تبلیغ کی جا رہی ہے اللہ کا ذکر کی, الحمدللہ, کسی آدمی کو محروم نہیں ہونا چاہیے اللہ کا ذکر سے. اور اس کی ضرورت کتنی ہے میں نے آپ کو بتا دیا, ہر عورت اور ہر مرد کو ضرورت ہے الحمدللہ ذکر کا. آپ جتنے زندگی کے تجربہ, ایک شخص تھا, میں آپ کو کیا بتاؤں, بہت سخت اس وقت اس کا حالات خراب تھے, اس کو طبیعت بہت زیادہ خراب تھی, بڑا سخت پریشان رہتا. تو میں نے اس کو اللہ کا ذکر بتایا, میں نے کہا بھئی ذکر کرو, دیکھنا کیا ہوگا, رات کو تم سو بھی نہیں سکتے ہو, پریشان ہے. اپنے ساتھ ہی میں نے اس کو خانقاہ میں رکھ لیا, کمرے میں. بالکل میں آپ کو یہ بہت پرانی بات بتا رہا ہوں, یہ تو کوئی آج سے 30-40 سال پرانی بات ہے, مجھے یاد آ گئی بات. تو لکھ کے کلمہ بھی دے دیا اس کو میں, تھوڑا سا لیٹ گیا. جب لیٹا دائیں کر پڑے تو اس نے مجھے بتائی بات کہ حضرت میں تو عجیب چیز دیکھی. کیا کہتے جی, اس کھڑکی جو تھی اس پہ میں دیکھا, اتنا بھیانک شخص تھا کوئی جن ہی ہوگا نا, کہ وہ اندر آنے کی کوشش کر رہا ہے کھڑکی توڑ کر, اور ٹکرے مارا ہے کھڑکی پہ. الحمدللہ میں ذکر کر رہا تھا, وہ اندر آ ہی نہیں سکا. جس وقت آپ کا جو ذکر تھا میں نے کرنا شروع کیا, تو وہ ایسا اڑتا ہوا گیا کہ جیسے جہاز نہیں جاتا اڑتا, اس کو اتنے بڑا گولا لگا اس کو, اللہ کا ذکر غائب ہو گیا. اتنی بڑی اس کو جیسا گولا پڑتا ہے نا آگ کا, اس طرح پڑا بھاگ گیا, دور ہو گیا. تو یہ اس کو اور تقویت ہوگی اللہ کے ذکر, پابندی سے اللہ کے ذکر کو پڑھ لیا, صحت بھی صحیح ہونا شروع ہوگی اس کے بعد. تو یہ ہے کہ ہمارے پاس علاج موجود ہے اللہ کے فضل سے, اور یہ تمہارے ایک فائدہ بتایا ہے, آپ کو ایک فائدہ بتایا ہے, وہ یہ بہت زبردست فائدہ ہے. انسان کے کتنے حالات بدل جاتے ہیں انسان کے, جو ان حالات میں مبتلا ہوتا ہے شخص, سے پوچھیں اس کی زندگی کیسی ہے بیچارے, نہ اس کو نیند آتی ہے, نہ سکون آتا ہے. جس کو نظر لگی ہو, جس پہ پریشانی آئی ہو, جس پہ حاسد ہوں, جس پہ جادو کیا گیا ہو, جس کے گھر میں پریشانی ہو, جس کے بچے نافرمان ہوں, سب کچھ کرنے کے لیے تیار ہوں گے لیکن اللہ کے ذکر کی طرف نہیں جائیں گے. اور ذکر کی خاصیت یہ ہے, الحمدللہ ذکر کی خاصیت بھی عجیب خاصیت ہے کہ یہی نہیں, دیکھیں एक आदमी कितने गंदा है जो कुछ भी है। तो ये नहीं कि पहले उसको सही होना पड़ेगा, पहले ठीक होना पड़ेगा, सब कुछ करना पड़ेगा, नहीं। सबसे स्टार्ट वो अल्लाह का जिक्र कर दे, जैसे जिक्र करेगा पाक होना शुरू हो जाता है, सफाई शुरू हो जाती है उसकी। ये भी कोई शर्त नहीं अल्हम्दुलिल्लाह जिक्र की, स्टार्ट ही कर दे बस अल्लाह का नाम लेके, पता है जी मेरे बच्चे ना फरमान है मेरे फला, उनको जिक्र सिखा दे, सल्लल्लाहु अलैहि के पास भेज के जिक्र करें, हालत बदल जाते हैं। तो भाई ये बहुत बड़ी महरूमी है हमारी इस दौर के अंदर, कि अगर हम इस हालत में रहें तो कुछ पता नहीं, क्योंकि सबसे बड़ा दाव उनके जाता है ये ईमान को ले जाता है शैतान, ईमान को लेके जाता है। हदीस में आता है कि सबसे बड़ा खतरा इंसान को मौत के वक्त एक चीज़ का होता है, याद रख रहे हैं, बड़े से बड़ा करने वाला हदीस की बात करो, सबसे बड़ा खतरा ये होता है उस वक्त जिस वक्त इंसान मरता है, कि वो आखिरी वक्त होता है शैतान का। अब वो बेचारा मर रहा होता है तो वो आखिरी दाव मारता है, अब ये देखने जब आखिरी दाव के दुश्मन मारते हैं ना, उसमें पूरी कुव्वत लगती है इसकी, पूरी कुव्वत के साथ वो इंसान के साथ बैठ जाता है शैतान आकर, और उसकी पूरी कुव्वत ये होती है कि अब ये जाने वाला है तो इसकी जबान से उसके दिल के अंदर मैं कलमा निकाल दूँ किसी तरीके से। हमारी इसके लिए क्या तैयारी है, क्या तैयारी है, किस चीज पे हम समझते हैं हम सही हैं, अल्लाह के नबी फरमाते हैं किसके लिए तैयारी करनी पड़ेगी। तो कितनी बड़ी हदीस आप देखें, एक साहबी को कहा कि जिस वक्त उस दुनिया से जा रहे हो तो तेरी जबान अल्लाह के जिक्र से तर होनी चाहिए, क्योंकि जहां जिक्र होगा शैतान नहीं होगा, जहां जिक्र अल्लाह होगा वहां शैतान हो ही नहीं सकता। मैंने आपको मिसाल दी तो भाग गया था गोली की तरह, जिस जगह पर जिक्र आ जाए अल्हम्दुलिल्लाह वो जिक्र चमकने लगती है नूर की तरह, वहां शैतान का गुजर ही नहीं हो सकता किसी हालत के अंदर। इनका बसेरा वहीं होता है जहां अल्लाह का जिक्र नहीं होता। तो मेरे दोस्तों हमें चाहिए कि हम अल्लाह के जिक्र को बड़ी मजबूती के साथ पकड़ें, और ये जिक्र जो है ये तो ऐसी है ना शैतान का, आपने जिक्र बंद किया नहीं और शैतान रहता है, वो तो इंतजार में बैठा होता है, इंतजार में बैठा होता है। मैंने जैसे आपको पहले भी सुनाया, कितने बड़े शेख नक्शबंदी शेख हैं मुजद्दिद साईं रहमतुल्लाह अलैह, जिनसे सिलसिला चला, तो मराकब थे कि दफा जिक्र में, और किस मुकाम के बुजुर्ग थे आप मुझे बताएं, उनके तो क्या मनकद बयान करे आदमी, उनकी वाक्य बता रहा हूँ आपको, हम तुम हैं क्या, फिर बैठे थे मराकब थे, थोड़ी देर के लिए उनके दिल में ख्याल आया कि भाई ये शैतान जो है वो किस तरह दिल के अंदर आ जाता है इंसान के, किस तरह काम करता होगा, क्या चीज़ है। अल्लाह ने दिल में इशारा डाल दिया कि तुझे जिक्र छोड़ के देख, एक सेकंड के लिए जिक्र को बंद करते, उन्होंने एक सेकंड के जिक्र बंद किया तो एकदम क्या देखा कि एक परिंदा जिस तरह मच्छर नहीं होता मच्छर, उसकी तरह आया और दिल पे बैठ गया, और दिल पे बैठने के बाद उसने इंजेक्शन मारा दिल के अंदर, जैसे इंजेक्शन गया पूरे जिस्म के अंदर वसवसे फैल गए, कितनी कैफियत बदल गई मेरी। हज़रत मुज़फ़्फ़र ने फरमाते हैं कि कैफियत बदल गई, उसके इंजेक्शन डालते ही मेरी कैफियत बदल गई, ईमान क्या हालत बदल जाती है आदमी की। तो फौरन जो हालत थी मैं एकदम अल्लाह का जिक्र शुरू किया, एकदम वो मामला खत्म हो गया। तो उन्होंने एक्सप्लेन किया कि जितना भी इंसान एक सेकंड भी अगर गाफिल होगा अल्लाह के जिक्र से, तो एकदम शैतान का वार इंसान पे चल जाता है। अब मुझे बताएं इंसान का मौत का वक्त जब होगा और जब जिक्र ही नहीं करता होगा, जिसने जिक्र सीखा ही नहीं होगा, किसी की तोजे नहीं होगी, अल्लाह ही माफ करे, बस क्या हाल होगा, हमें तो कुछ पता नहीं कितने बड़े हालात इंसान के होंगे। तो दोस्तों ये अल्लाह का जिक्र जो है कल्बी जिक्र, इसकी बात कर रहा हूँ, कल्बी जिक्र की बात कर रहा हूँ, काम यही आता है, दुबानी जिक्र की बात नहीं कर रहा, कल्बी जिक्र की बात कर रहा हूँ। असल तैयारी दिल के जिक्र के साथ होती है, दिल का जिक्र इंसान जब करता है, दिल का जिक्र करेगा हासदों से बचेगा, दुश्मनों से बचेगा, बुराइयों से बचेगा, ये बद नजर लोग आते हैं उनसे बचेगा, हजारों सुकून आ जाएगा उसका अल्हम्दुलिल्लाह जिंदगी के अंदर अल्लाह के जिक्र के साथ। और चाहिए ये कि जाकिर रहे हर वक्त, जब देख तब भी मुजम्मिल हो समझ जाए कि मैं अल्लाह से जिक्र मैं कल्ब की तरह ध्यान नहीं कर रहा हूं। हमें ये नहीं कि हम ये सोचें कि वहां दिल चल रहा, नहीं नहीं, उसका नाम जिक्र नहीं होता, तवज्जो अल्लाह इंसान के, बस हर वक्त दिल पे ध्यान हो आदमी का, जैसे मेरा दिल अल्लाह को याद कर रहा है, दिल अल्लाह को याद कर रहा है, दिल अल्लाह को याद कर रहा है। الحمدللہ پھر قلب جو ہے خود بخود اپنا ورک کرتا ہے, اللہ 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 اللہ, نزدیک نہیں کوئی چیز آ سکتی انسان. اس طرح سوتا رہے, رات کا وقت بہت خطرناک ہوتا ہے انسان کے لیے جس میں سب چاہوں کام چلتے ہیں. تو انشاءاللہ اللہ کا ذکر سیکھیں اور لوگوں کو ترغیب بھی دیں, اپنے ساتھیوں کو جہاں یہ حالات دیکھا کریں, پریشانی لوگوں کو دیکھیں, کسی قسم کی پریشانی ہو اس کو کہیں سب سے پہلے اللہ کا ذکر سیکھو بھائی. مانے گا نہیں کیونکہ شیطان اس کو یقین نہیں آنے دے گا, یا اللہ کے ذکر میں کیا رکھا ہے, نماز پڑھتے ہیں وہ بھی کرتے ہیں فلاں بھی کرتے ہیں, کہتا نہیں وہ اس چیز کام بنے گی, اس قلعے کے اندر چلا جاؤ اللہ کا ذکر کے, اللہ تعالیٰ تمہیں حفاظت فرمائیں گے. تو اللہ تعالیٰ ہم سب کو توفیق نصیب فرمائے کہ جنہوں نے ذکر نہیں سیکھا ہوا بہت جلدی ذکر سیکھ لینا چاہیے, ورنہ اپنی بربادی کر رہے آدمی. نمبر دو چیز یہ ہے کہ جن لوگوں نے اللہ کا ذکر سیکھ لیا وہ ذکر سے غافل نہ رہیں, اس کو سنجیدگی کے ساتھ صبح شام اور چستہ شیخ نے بتایا ہے آپ کے اس کو معمول کو جاری رکھیں اور باقاعدگی سے مراقب رہا کریں ذکر میں اللہ کے. جب آئیں الحمدللہ اپنے اعمال سے فارغ ہوں, قرآن کی تلاوت سے فارغ ہوں, تسبیحات سے فارغ ہوں, جب دیکھیں فارغ ہو گیا ہوں تو فوراً بیٹھ نہ جائیں بلکہ کیا کریں دل کی طرف اللہ کا ذکر شروع کر دیں. اللہ 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 اللہ, اللہ پاک ہم سب کو توفیق نصیب فرمائے.